अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज दिल्ली उडान सञ्चालन गर्न अनुमति, पुस 17 गतेदेखि उडान सुरु हुने। बाँकेका सञ्चार माध्यम विकासका लागि स्थानीय तहको भूमिका खोजिँदै।
सङ्घर्षबाट नै समाजवादको धार समात्न सकिने नेपालगञ्जमा जोड, सरकारी उदासीनताका कारण मानकारीकै भरोसामा वृद्धाश्रम चल्दै।
बर्दियाको पशुहाट बजारबाट गोरुको अवैध व्यापार, दुई ट्रक गोरु नियन्त्रणमा नेपालगञ्ज उपमहानगरपालिका खुला दिशामुक्त घोषणा।
र पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन नेपालगञ्जमा मनाइयो, माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको अनसनरत डाक्टर केसीको भनाई।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज दिल्ली उडान सञ्चालन गर्न अनुमति प्राप्त भएको छ। पुस 17 गतेदेखि उडान सुरु हुने सन्दर्भ रहेको छ। निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उडान सञ्चालन अनुमति पाएको छ। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्धलाई आगामी पुस 17 गतेबाट उक्त रूटमा दैनिक 3 उडान गर्ने अनुमति दिएको छ। कम्पनीले असार 9 गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी समक्ष उडान अनुमति दिन निवेदन बुझाएको थियो। नेपालगञ्जबाट दिल्ली उडान गर्न पर्यटन मन्त्रालयदेखि उड्डयन प्राधिकरण सबैबाट अनुमति पाएका छौँ, बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो। अङ्ग्रेजी नयाँ वर्ष 2019 को पहिलो दिनदेखि 72 सिट क्षमतायुक्त जहाजबाट दिल्ली उडान सुरु गर्नेछौँ। उहाँका अनुसार पर्यटन मन्त्रालयमा निवेदन पेश गरेपछि पर्यटन मार्फत परराष्ट्र मन्त्रालयले काठमाडौँ स्थित भारतीय दूतावासलाई पत्राचार गरी थप प्रक्रिया अगाडि बढाइदिन आग्रह गरिएको छ। बुद्धले यो रूटमा उडान अनुमति पाएपछि अब सरकारले नेपालगञ्ज विमानस्थलमा अध्यागमन, भन्सार, अन्तर्राष्ट्रिय टर्मिनल जस्ता पूर्वाधार निर्माण गर्नुपर्नेछ। यी काम 6 महिनाभित्र पूरा गर्ने आश्वासन पर्यटन मन्त्री रविन्द्र अधिकारीले यसअघि नै दिइसक्नु भएको छ। नेपालगञ्जबाट सिधा दिल्ली उडान सञ्चालनमा आउँदा मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक समृद्धिमा कायापलट हुने बुद्धको भनाइ छ। नागरिकमा खबर छापिएको छ।
सञ्चार माध्यमको विकासका लागि स्थानीय तहको भूमिकाबारे चर्चा गरिएको छ। नेपाल पत्रकार महासङ्घले हिजो आयोजना गरेको सञ्चार गृह र प्रकाशनको अवस्था सम्बन्धी अन्तर्क्रियाका वक्ताहरूले सञ्चार माध्यमका विकासका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका हुन्। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीय सञ्चार माध्यमको दिगो विकास र गुणस्तर वृद्धिका लागि स्थानीय तह र सरकारी निकायले विशेष ध्यान दिनुपर्ने बताइएको थियो। कार्यक्रममा बोल्दै सम्पादक प्रकाशक समाज बाँकेका अध्यक्ष शिव डोटेलले सरकारी निकाय र स्थानीय तहका केही कर्मचारीले कमिसनका आधारमा मिडियालाई विज्ञापन दिने परिपाटीको अन्त्य गर्न सबैले चासो दिनुपर्ने बताउनुभयो। मिडिया मिडिया बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय स्तरमा कार्यालय, शाखा खोल्ने बैंक, सरकारी निकायहरू अनिवार्य रूपमा लोकल पत्रिकाको वार्षिक ग्राहक बन्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले स्थानीय मिडियाको प्रबन्धन नेपाल पत्रकार महासंघको प्राथमिकतामा रहेको बताउँदै स्थानीय मिडियाको सशक्तिकरण र दिगो विकास स्थानीय सरकारको पनि प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। रेडियो कृष्णसार एफएमका स्टेशन म्यानेजर तुला अधिकारीले निर्वाचित भएको एक वर्ष पुगिसक्दा पनि नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय सञ्चार माध्यमसँग सहकार्य र समन्वय गर्न नखोजेको बताउँदै स्थानीय मिडियाको दिगो विकासमा ध्यान दिन सञ्चार गृह, नेपाल पत्रकार महासंघ, स्थानीय तह र सरकारी निकाय एक ठाउँमा बसेर विशेष नीति बनाउनु पर्ने बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
मार्क्सवादका अध्येताहरूले नेपालमा समाजवादका लागि सकारात्मक अवस्था सिर्जना हुँदै गइरहेको भन्दै त्यसका लागि सङ्घर्षको निरन्तरतामा जोड दिएका छन्। दुई दिनसम्म प्रदेश पाँचका हजार बढी अगुवा राजनीतिक कार्यकर्ताहरूलाई प्रशिक्षण दिएर अभियन्ता बनाइरहेका उहाँहरूले सङ्घर्षको निरन्तरताबाट समाजवाद स्थापना सम्भव भएको बताएका छन्। परिस्थिति सकारात्मक बन्दै गइरहेको छ। आम जनता व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय र देश विकासका कुराहरू गर्न थालेका छन्। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहनुभएका कार्ल मार्क्स वार्षिकी समारोह मूल समितिका संयोजक घनश्याम भूषालले नेपालगञ्जमा आयोजित दुई दिने प्रदेश स्तरीय कार्यक्रममा बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दिया सदरमुकाम गुलरिया स्थित पशु हाटबाट प्रहरीले साता अघि 38 गोरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझायो। भन्सारले ती गोरुको लिलाम गर्यो। व्यापारीले लिलाम सकारेर लैजाने क्रममा प्रहरीले कपिल वस्तुमा चेक जाँच गर्दा आवश्यक कागजात नभएको भन्दै जिल्ला फिर्ता पठाएको छ। कारवाहीका लागि प्रहरीले बुधबार दुई ट्रकमा लोड गरिएका तीनै गोरु पुनः भन्सारमा पठायो। एकपटक लिलाम भइसकेकाले पुनः गर्न नमिल्ने भन्दै भन्सारले ती गोरु प्रहरीकै जिम्मा लगायो। प्रहरी ना चार ख एक सात एक सात र ना छ ख एक पाँच पाँच तीन नम्बरमा दुई ट्रकमा लोड गरिएका गोरु छाड्न बाध्य भयो। यसरी जिल्लाबाट भारत हुँदै बङ्गलादेश पुर्याउने उद्देश्यले गाईगोरुको अवैध निकासी नरोकिएपछि स्थानीय प्रहरी प्रशासनले सीमामा कडाई गरेर गोरु नियन्त्रणमा लिन थालेको छ। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
छाडा पशुलाई समात्न कान्जी हाउस बनाउन सक्ने सरकारले व्यवहारिष्य नागरिकको संरक्षणका लागि बजेट छुट्याउन किन सक्दैन? शनिबार हिजो नील सागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्र पुग्नुभएका प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई स्थानीय व्यावसायिक अगुवा विजय कुमार गुप्ताले भन्नुभयो। गुप्ता नील सागरमा एक वर्ष यता अभिभावक प्रमुखका रूपमा सक्रिय हुनुहुन्छ। उहाँको भनाइ थियो, छाडा पशु समात्न करोडौँ खर्च गर्ने सरकारले व्यवहारिष्य नागरिकको संरक्षणमा एक रुपियाँ बजेट दिँदैन। सामाजिक विकास मन्त्री बराल सरकारी योजना अनुरूप नै नील सागर पुग्नु भएको हो। उहाँलाई स्वागत गर्दै सल्लाहकार समेत रहनुभएका नेपालगञ्ज उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले वृद्धाश्रम सञ्चालनका लागि सहयोगको याचना पनि गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उपमहानगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिएको छ। हिजो आयोजित एक समारोहमा जनप्रतिनिधि, सरकारवाला र नगरवासीबीच नगर प्रमुख डाक्टर धवल शमशेर राणाले 13 बुँदे प्रतिबद्धतासहित खुला दिशामुक्त घोषणा गर्नुभएको हो। उपमहानगरपालिकाका सबै 23,328 घरधुरीमा शौचालय निर्माण भएको दावी गर्दै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो। नगर प्रमुख राणाले अनेकौं चुनौतीका बावजुद नगरलाई खुला दिशामुक्त गरिएकोमा धन्यवाद ज्ञापन गर्दै पूर्ण सरसफाईमा केन्द्रित हुनुपर्ने माग गर्नुभयो। उहाँले उपमहानगरपालिकाले प्रत्येक वडा तथा गाउँ बस्ती टोलमा निगरानी समूह गठन गर्ने भएको छ। खुला स्थानमा दिशा गरेको पाइएमा त्यस्तो कार्य सामाजिक कसुर ठहर गरी वडा स्तरीय अनुगमन समिति र नगर स्तरीय अनुगमन समिति प्रचलित कानुन बमोजिम वडा कार्यालयको सिफारिस तथा नियमाअनुसार तोकिएको दण्ड जरिवाना समेत गरिनेछ। खुला दिशा गर्नेलाई अधिकतम 5,000 जरिवाना गरिने सद्भाव दैनिकमा खबर छ।
पूर्व राजा ज्ञानेन्द्र शाहले 71 जन्मदिन नेपालगञ्जमा मनाउनु भएको छ। जन्मदिनका अवसरमा हिजो उहाँले जनतासँग भेटघाट गर्दै वर्तमान राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुभएको थियो। राजाको जन्मदिनका शुभकामना दिन राजावादी नेता कार्यकर्ता बिहानै नेपालगञ्जको भुजै गाउँस्थित होटल सोल्टीमा पुगेका थिए। ज्ञानेन्द्रका साथमा रहनुभएका पूर्व युवराज पारा शाहले पनि जनतासँग कुराकानी गर्नुभएको थियो। जन्मदिनमा पूर्व राजा ज्ञानेन्द्र नेपालगञ्जको ऐतिहासिक मन्दिर बागेश्वरी माताको दर्शन गर्न पुग्नु भएको थियो। उहाँ मन्दिरमा 45 मिनट पूजा अर्चना गरेर फर्किनु भएको हो। नागरिकमा कमल खत्रीले खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बाँके बैजनाथ गाउँपालिकाको पूर्वाधार विकास प्राथमिकतामा
कुल बजेटमध्ये हामीले 50% रकम हामीले पूर्वाधारको क्षेत्रमा विनियोजित गरेका छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
शरणम ओ हो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार। नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे। बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
भर्ना खुल्यो, भर्ना खुल्यो। एसएलसी, एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी, ल्याब असिस्टेन्ट, टिसिएलसी। सम्पर्क नम्बर 081-520-3900, 527-969, 98-582-29400 र 98-484-10-336। महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाँके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकीको बैजनाथ गाउँपालिकाले पूर्वाधार विकासलाई जोड दिएको छ। साथै आर्थिक विकास अन्तर्गत कृषि, पर्यटन र लघु उद्यमशीलताका कार्यक्रमहरू पनि प्राथमिकतामा परेका छन्। यस्ता योजनाहरू कार्यान्वयनका लागि सबैसँग सहकार्य गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको विकास प्राथमिकताका विषयमा थप कुराकानी गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल।
पहिलो कुरा त हामीले पूर्वाधारको क्षेत्रमा कुल बजेटको जो सामान्यकरण अनुदान छ त्यसको कुल बजेटमध्ये हामीले 50% रकम हामीले पूर्वाधारको क्षेत्रमा विनियोजित गरेका छौँ। 20% रकमलाई हामीले आर्थिक विकासका लागि भनेर खर्च गर्दैछौँ, विनियोजित गरेका छौँ। 20% रकम हामीले सामाजिक विकासका निमित्त खर्च गरेका छौँ। हामीले 5% रकम वातावरण तथा विपद व्यवस्थापनका लागि विनियोजित गरेका छौँ। 4% रकम हामीले यो संस्थागत विकास र सेवा प्रवाहका लागि विनियोजित गरेका छौँ भने 1% रकम हामीले आर्थिक अनुशासन र वित्तीय अनुशासन कायम गर्नका लागि भनेर विनियोजित गरेका छौँ।
विकास निर्माणको काम गरिराख्दाखेरि तपाईँसँग चुनौतीहरू के छ?
चुनौतीहरू विशेष गरेर हामीसँग दक्ष जनशक्ति प्राविधिक जनशक्ति रहेन, जसका कारणले हामीले एउटा प्लानिङ गरेर त्यो प्लानिङका आधारमा अगाडि बढ्ने होइन त्यस्तो हामीसँग जनशक्ति रहेन। यद्यपि हामीले हामीसँग जे जति उपलब्ध भएका जनशक्तिहरू छन् विशेष गरेर प्राविधिक जनशक्ति, त्यो प्राविधिक जनशक्तिका आधारमा रहेर हामीले काम गरिरहेका छौँ। यद्यपि
अन्त्यमा बैजनाथ गाउँपालिकालाई कस्तो बनाउने तपाईँको सपना छ?
बैजनाथ गाउँपालिकालाई हाम्रो कार्यकालको अन्तमा हामी सम्पूर्ण हाम्रा त्यहाँका बालबालिकाहरू स्कुल गएको हुनेछन्, कोही पनि आधारभूत तहबाट अध्ययन अध्यापन गर्नबाट वञ्चित हुने छैनन्, उच्च शिक्षा लिनका लागि पनि बाहिर जानुपर्ने छैन, हाम्रै पालिकाभित्र अध्ययन गरेको हामीले देख्न पाउनेछौँ। अब व्यावहारिक शिक्षाको रूपमा
प्राविधिक कार्यकालमा बैजनाथ गाउँपालिकाले शिक्षामा मुहार फेर्नेछ।
हामीले बहुमुखी क्याम्पसका पब्लिक क्याम्पसका निमित्त 1 करोड रुपियाँ यसपटक 74-75 का लागि विनियोजित गरेका छौँ। विशेष त हाम्रो लक्ष्य भनेको कोही पनि अब बैजनाथ गाउँपालिकामा हामी वर्षौँदेखि जोतभोग गरेको जग्गा हामी त्यो जग्गाको मालिक हुन पाएनौँ, यो घरको मालिक हुन पाएनौँ भनेर हाम्रो स्वामित्व रहेन, हाम्रो दर्ता श्रेष्ठता कायम रहेन भन्ने कुराबाट कोही पनि वञ्चित हुने छैनन्। किन भन्दा त्यसको छिनोफानो केन्द्र सरकार र प्रदेश सरकारले केही नियम बनाइसकेपछि पालिका तत्परताका साथ त्यो समाधान गर्नका निमित्त अग्रसर रहनेछ र वर्षौँदेखिको यो अवस्थिति बसोबासलाई पनि हामी व्यवस्थित गर्नेछौँ र हाम्रो कार्यकालमा हाम्रो गाउँपालिकाभित्रका सडकहरू पूर्णतया एउटा वातावरण मैत्री बन्नेछन्। किन भन्दा सडकहरूको हामीले एउटा निश्चित मापदण्डहरू बनाएका छौँ, ती मापदण्डका आधारमा हामीले सडकहरू स्तरोन्नति गर्ने अनि पिच गर्ने योजनाहरूलाई पनि हामीले एउटा प्राथमिकता साथमा अगाडि बढाएका छौँ र आवागमन वर्षैभरि आवागमन होस् भन्नका लागि तत्त स्थानहरूमा हामीले झुलिङ्गे पुल, स्माइल ब्रिज अनि आएर कज्बे जहाँ हामीले तत्कालै ठुल्ठुला आयोजना दिन सक्दैनौँ त्यस्तो आयोजनाहरू हामीले सञ्चालन गरेर वर्षैभरि आवागमन सुचारू गर्नका निमित्त पनि त्यस्तो व्यवस्था मिलाइएको छ र गाउँपालिकाभित्र वर्षैभरि सडकहरू मूल सडकहरू विशेष गरेर सञ्चालनमा आइराखुन् भन्नका लागि हामीले पालिका स्तरीय मर्मत सम्भार कोषको पनि व्यवस्था गरेका छौँ।
बाँके बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र शम्भु थारू। स्थानीय तहमा विकासका कार्य सम्पादन हुँदा अनियमितता भएको, इन्जिनियरले घुस मागेको, सरुवा बढुवाको नाम रकम दिनु परेको जस्ता गुनासो बढेपछि सरकारी कर्मचारीसँगै अख्तियारले निर्वाचित जनप्रतिनिधिहरूमाथि पनि अनुसन्धान सुरु गरेको छ। स्थानीय तहको समन्वयमा भएको विकास कार्यमा अनुगमन र मूल्याङ्कनको पक्ष जनप्रतिनिधिहरूको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यपालिकाका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले भन्नुभयो, उनीहरूले अनुगमन गरेर राम्रो प्रतिवेदन दिएको विषयहरूमा पनि उजुरी पर्न थालेको हो। स्थानीय सरकारकै नियन्त्रणमा कार्य गर्ने इन्जिनियर घुससहित पक्राउ पर्दा अनुसन्धानको दायरा फराकिलो पारिएको हो। निमित्त प्रमुख पौडेलले भन्नुभयो, कानुन बमोजिम बाहेक हरेक काममा हाम्रो निगरानी सुरु भएको छ। स्थानीय प्रतिनिधिहरूको मिलेमतो बिना सरकारी कर्मचारीले घुस लिन नसक्ने अख्तियार स्रोत को दावी छ। जनताबाट निर्वाचित भएर विकासका कार्यहरू अघि बढाउँदा मापदण्ड, क्षेत्रफल, गुणस्तर जस्ता विषयमा गुनासो आउन थालेपछि सरकार कर्मचारी बाहेकका पदाधिकारी बारे निगरानी बढाइएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
डाक्टर गोविन्द केसीले आफ्ना माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको बताउनु भएको छ। राज्यले कर्णालीका जनताको स्वास्थ्य र शिक्षामा ध्यान नदिएकाले आम नेपालीको ध्यान केन्द्रित गर्न पवित्र भूमि कर्णालीमा मर्न तयार छु, उहाँले भन्नुभयो। सरकारले चिकित्सा शिक्षा ऐन जस्ताको त्यस्तै र विगतमा भएका सम्झौताका आधारमा नल्याएसम्म सत्याग्रह जारी रहनेछ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा अनशनरत केसीको स्वास्थ्य बिग्रिँदै गएको छ। कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा आफ्नो टोलको विकासका लागि नागरिक अपेक्षा।
नगरपालिकालाई पनि यो बस पार्कदेखि आसपासको एरियामा छिटोभन्दा छिटो विकास गर्नु पर्यो भन्ने म ध्यान आकर्षण गराउन चाहन्छु।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसको साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। अधिकार सम्पन्न स्थानीय तहले आगामी आर्थिक वर्ष 2075-76 बजेट विनियोजन गरेका छन्। स्थानीय तहले बजेट विनियोजन गर्दा सबैसँग छलफल गरेको बताएका छन्। तर नागरिकहरूका अपेक्षा चाहिँ के छन् त? सुनौ यसै विषयमा साथी रजनी योगीले सङ्कलन गर्नुभएको आजको नागरिक आवाज।
मेरो रुक्मणी आचार्य। हामीले चाहिँ अब अलिकति सरसफाइहरू होइन, अनि त्यहाँबाट ढल नलको व्यवस्थित, अब पानी पऱ्यो भने पुरा हिलै हुन्छ कि बाटो, अनि पानीहरूको निकास हुने, अनि खानेपानीहरूको लागि, अनि जस्तो महिलाहरूको लागि होइन, अलिकति जनचेतनामूलक कार्यक्रमहरू, अनि सिपमूलक कार्यक्रमहरू, कति मान्छेहरू बेरोजगारी भएर बाहिर पलायन हुनु परेको छ, आफ्नो देशमा सिप केही पायो भने मान्छेले त्यही सिपको प्रयोग गरेर आफ्नो जीवन निर्वाह गर्न सक्छ।
मेरो नरबहादुर परिवार। नेपालगञ्ज एरियाभित्रमा धेरै यसो ठाउँमा बाँके गाउँ, भिरकुटी नगर, यतातिर घुम्दाखेरि भित्रभित्रको बाटोहरू पिच भएको छ, तर चाहिँ बस पार्कदेखि माथितिरको कुनै पनि बाटोहरू पिच भएको छैन। त्यो सबभन्दा पुरानो बाटोहरू हो, तर चाहिँ त्यहाँको जनताहरू अलिकति जागरुक पनि नभएर हो कि, त्यसको लागि म चाहिँ सर्वप्रथम हाम्रो यस्ता जुन निकायहरू छन् त्यस्तो हाम्रो यो आवाज सुनिदिने त्यो निकायहरूलाई यतातिर ध्यान आकर्षण गर्न चाहन्छु, तथा नगरपालिकालाई पनि यो बस पार्कदेखि आसपासको एरियामा छिटोभन्दा छिटो विकास गर्नु पर्यो भन्ने म ध्यान आकर्षण गराउन चाहन्छु।
मेरो नाम दुर्गा गुरुङ। सबभन्दा पहिला कुरा बाटोघाटो नै राम्रो छैन हाम्रो त्यहाँ, बाटो नै ठिक छैन, बाटो यति किचड छ। सरसफाइ त ठिकै छ, सबै नै छ त्यो टोल त, तर त्यो बाटो नै खराब भएको कारणले गर्दा फोहोरै देखिन्छ भनौँ। यसपालि बनाउनु हुन्छ होला जस्तो लागेछ, अब हेरौँ। अरू केही चाहिँ बरु बाटो, बत्ती त राम्रै छ तर बाटो चाहिँ छैन कि त्यही।
नाम जय सिंह। अब अरू नालाको आवश्यक छ, नाला बनाउने, त्यस पछाडि यता तलाव छ, त्यो तलाव पानी बाहिर फाल्ने गराउने, त्यो तलावबाट यता सिधै नाला काटेर पानी फाल्ने, सबै छ नि आवश्यक। किन बाटोहरू अब राम्रो बनाउने बाटै त्यस्तै छ, हिलो धुलो हुने त्यस्तै छ, अब फोहोरहरू छ, गन्दा छ क्या त्यता त्यो भित्र।
मेरो नाम ज्योति साई। हाम्रो समस्या भनेको त अब त्यही त हो नि, सबैभन्दा मेन कुरा त गणेशपुर हाम्रो अब डुबान क्षेत्र हो, त्यसमा न बाटो छ, न नाला छ, न बत्ती छ, न खानेपानी छ, सबैको समस्या छ कि अहिले। अब यही बाटोघाटो ठाउँ ठाउँ काट्ने क्रममा खानेपानीको लाइन काटेर न पानी पुगेको छ त्यहाँ, न नाला पुरा काटेर, न अस्ति 2-3 दिन आएको पानीले सबैको घर घरमा पानी बसेर पनि बिजोग छ, बच्चा बच्चीलाई स्कुल जान समस्या छ। सबैभन्दा पहिलो कुरा बाटो बन्नु पऱ्यो, नाला कट्नु पऱ्यो पहिला। अब बत्ती त यही हो गर्मीमा, अब कहिले आउने कहिले जाने भन्ने कुरा होइन, सबैभन्दा पहिलो नाला काटेर बाटो राम्रो भयो भने हामीलाई त्यही हो सबैलाई।
क्यान महासंघले प्राविधिक शिक्षातर्फ अध्ययन गर्ने जिहेन्दार विद्यार्थीहरूका लागि झण्डै 2 करोडको छात्रवृत्ति घोषणा गरेको छ। क्यानले 7 प्रदेशबाट 1-1 छात्रलाई पूर्ण र 6-6 आंशिक छात्रवृत्तिको घोषणा गरेको हो। छात्रवृत्तिको कुल रकम 1,83,36,500 बराबरको हुने महासंघले जानकारी दिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
पछिल्लो 2 महिनामा मानसरोवर कैलाश दर्शन गर्न पुगेका 8 भारतीय तीर्थयात्रीको ज्यान गएको छ। 28 वैशाखबाट हुम्ला हुँदै भारतीय तीर्थयात्री मानसरोवर कैलाश दर्शनमा जान थालेका छन्। हालसम्म 6,490 धार्मिक तीर्थयात्रीले मानसरोवर दर्शन गरेको पाइएको छ, जसमध्ये 8 भारतीय तीर्थयात्रीले लेक लागेर ज्यान गुमाएका छन्। नयाँ पत्रिकामा खबर छ।
बाँकेको कोहलपुर स्थित लक्ष्मी मावि बर्दहवाका शिक्षक र विद्यार्थीहरूले न्यायालय राजनैतिक प्रभावबाट मुक्त हुनुपर्ने जोड दिएका छन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै शिक्षक विद्यार्थीहरूले न्याय सबैको पहुँचयोग्य हुनुपर्नेमा जोड दिएका हुन्। न्याय सम्पादनमा पैसा हुने र पहुँचवालाको प्रभाव अन्त्य गरिनुपर्ने भन्दै कार्यक्रमका सहभागीहरूले अदालतमा हुने भ्रष्टाचार रोकिनुपर्ने, जनविश्वास बढाउने गरी अदालतले न्याय सम्पादन गर्नुपर्ने, न्यायमा धनी गरिब उच्च सबैको पहुँच हुनुपर्नेमा जोड दिएका थिए।
बाँकेका कानुन व्यवसायहरूले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत अनुगमन गरेका छन्। हिरासतको भौतिक अवस्था, हिरासत व्यवस्थाका साथै थुनुवाहरूले कानुनद्वारा प्रदत्त न्यूनतम मानवोचित व्यवहार उपयोग गर्न पाए नपाएको अवस्थाबारे अनुगमन गरिएको, अनुगमनमा संलग्न नेपालगञ्ज अदालत उच्च अदालत बार एसोसिएसनका अध्यक्ष बलबहादुर चन्दले बताउनुभयो। यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरमा क्षमताभन्दा बढी थुनुहरू राख्नु परेको प्रहरी अधिकारी नै स्वीकार गरेका छन्। निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले हिरासतमा 50-60 थुनुवा राख्नु परेको बताएका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
बाँकेको डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिकलाई हिजो एक कार्यक्रमका बीच सम्मान गरिएको छ। गाउँपालिकाले सबै वडाका 82 पुगेका 176 ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो। सामग्री ग्रहण गर्दै वडा नम्बर 3 112 वर्षीय वृद्ध आशाराम यादवले भन्नुभयो, हाम्रो अभिभावक भनेको स्थानीय सरकार हो, मासिक सामाजिक सुरक्षा भत्ताले सामान्य खर्च पुग्छ। गाउँपालिकामा 82 123 वर्षसम्मका ज्येष्ठ नागरिकहरूलाई उक्त सामग्रीहरू प्रदान गरिएको थियो। मिसन टुडेमा खबर छ।
बर्दिया गेरुवा गाउँपालिका 4 गोलामा हिजो निशुल्क स्वास्थ्य शिविर गरियो। स्वास्थ्य शिविरबाट 400 सेवा लिएका छन्। शिविरमा बिरामीलाई निशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा नाक, कान, घाँटी, छाला, स्त्रीरोगका बिरामी बढी भेटिएको कार्यक्रम संयोजक डाक्टर देवेन्द्र आचार्यले जानकारी दिनुभयो। नागरिकमा खबर छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर इकाइ कमिटी राजा एयरपोर्टको 5 अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले ट्याङ्कर व्यवसायी तेजजङ खड्काको अध्यक्षतामा 15 कमिटी निर्माण गरेको छ। नागरिक पश्चिमेलीमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज दिल्ली उडान सञ्चालन गर्न अनुमति। पुस 17 उडान सुरु हुने। बाँकेका सञ्चार माध्यम विकासका लागि स्थानीय तहको भूमिका खोज्दै।
सङ्घर्षबाट नै समाजवादको धार समात्न सक्ने नेपालगञ्जमा जोड। सरकारी उदासीनताका कारण मन कारीकै भरोसामा वृद्धाश्रम चल्दै।
बर्दियाको पशुहाट बजारबाट गोरुको अवैध व्यापार। 2 ट्रक गोरु नियन्त्रणमा। नेपालगञ्ज उपमहानगरपालिका खुला दिशामुक्त घोषणा।
र पूर्व राजा ज्ञानेन्द्रको जन्मदिन नेपालगञ्जमा मनाइयो। माग पूरा नभए कर्णालीमै मर्न तयार रहेको अनसनरत डाक्टर केसीको भनाई। हवस् त, प्राविधिक सहयोगी देवसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असार 24 गते आइतबार, जुलाई 8 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।